पढ़ो भाई। بسم اللہ الرحمن الرحیم حضرت ابو موسیٰ اشعری رضی اللہ تعالی عنہ عنہم سے منقول ہے حضرت نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا تم قرآن کی خبر گیری کرتے رہو اس ذات کی قسم جس کے قبضے میں میری جان ہے وہ بہت تیزی سے چھوٹ جانے والا ہے اس اونٹ کے مقابلے میں جو اپنی رسی میں ہوا کرتا ہے۔ کیا مطلب تعہد القرآن کا؟ نمبر ایک، قرآن مجید کا حفظ اچھی طرح کرو۔ نمبر دو، قرآن مجید کو بار بار دہرایا کرو، دور اس کا بہت اچھی طرح کرو۔ دیکھو، دور کا تعلق ناظرہ سے بھی ہے اور حفظ سے بھی ہے، یعنی ناظرہ کا دور بھی اچھی طرح کرو اور حفظ کا دور بھی اچھی طریقے سے کرو۔ نمبر تین، تعہد کا مطلب ہے بھول جانے سے بچو، قرآن مجید کو بھول جانے سے تم بچو۔ ظاہر بات ہے کہ اس کی خبر گیری کریں گے، پابندی سے تلاوت کریں گے، پابندی سے ناظرہ اہتمام سے پڑھیں گے تو بھول جانے سے حفاظت ہوگی۔ پھر فرمایا تفصی، تفصی کا معنی کیا؟ کوئی چیز چھوٹ جاوے، کوئی چیز نکل کر کے بھاگ جاوے۔ اونٹ جو ہوتا ہے اس کو رسی باندھی جاتی ہے، اقال نام کی۔ اونٹ کو جو رسی باندھی جاتی ہے اس کا نام عربوں میں رکھتے ہیں اقال۔ یہ جو کالے کالے رسی سر پہ باندھتے ہیں آپ لوگ اسٹائل میں، عربی اسٹائل مارنے کے لیے، اس کا نام اقال ہے، اور وہ دراصل اونٹ کے چرواہوں کی رسی ہے۔ تو اونٹ کے جو چرواہے ہوتے ہیں وہ اونٹ کو باندھنے کے لیے وہ رسی استعمال کرتے ہیں۔ اونٹ کا جو آگے والا پیر ہے اس کو اس طریقے سے موڑتے ہیں ایک پیر کو، اور اس میں یہ رسی پھنسا دیتے ہیں، تو اس کا ایک پیر اس طریقے سے یوں موڑا ہوا رہ جاوے اور یہاں رسی پھنس جاوے تو وہ اونٹ تیزی سے چل نہیں سکتا، دوڑ بھاگ نہیں کر سکتا، آہستہ 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 دھیمے 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 سرک سکتا ہے۔ تو قدیم جنگلی عرب لوگ اس طرح کرتے تھے کہ چرانے کے لیے گئے تو اونٹ کے آگے والے پیر کو یہاں رسی باندھ دی، اسی کو کہتے تھے اقال، پھر وہ اپنے کام میں لگے رہتے تھے۔ اب وہ اونٹ چرتا رہے، ظاہر ہے کہ ایک پیر موڑ کے باندھا ہوا ہے تو بہت دور جائے گا نہیں، اتنے احاطے میں وہ چرتا رہے گا۔ پھر جب چر کے فارغ ہوئے، گھر جانا ہے تو لے کر کے چلے، تو وہ جو پھر وہ کیا کرتے تھے کہ رسی سنبھالنے کی اس کے بجائے وہ سر پہ رکھ دیتے تھے۔ یہ ہے اقال رسی کی تاریخ۔ تو اصل وہ اونٹ کی رسی، اب لوگ اس کو فیشن کے طور پر عید کے دن رومال رکھیں گے، اس پر وہ کالی رسی لگائیں گے، جیسے کہ عرب بن گئے، مسلمان تھوڑے بنے، عرب بن جاتے ہیں۔ تو عربی اسٹائل ہے، اسلامی اسٹائل نہیں ہے۔ اسلامی اسٹائل تو یہ کہ سر پر امامہ باندھے، یہ اسلامی اسٹائل، اور اقال لگانا عربی اسٹائل۔ تو یہ دراصل اونٹ والی رسی ہے۔ حدیث شریف کا حاصل یہ ہے कि जिस ऊंट को रस्सी बांधी जाती है अगर मालिक जरा सी गफलत करता है तो ऊंट फट से छूट करके भाग जाता है, जरा सी गफलत की वजह से। इसीलिए अगर तुम भी कुरान के दौर में, कुरान के नाजिरा में, उसको बार बार पढ़ने में, बार बार याद करने में ज़रा सी गफलत करोगे तो भूल जाओगे और कुरान दिमाग में से निकल के भाग जाएगा, कुरान जहन से निकल करके चला जाएगा। इसीलिए तुम ऐसी गफलत मत करो और कुरान मजीद को पूरी तवज्जो और पूरे ध्यान के साथ याद किया करो ताकि वो दिमाग से निकल करके भाग न जावे। और न एक साल तरावी न पढ़ावे तो आधा हाफिज, और दो साल तरावी नहीं पढ़ावे तो खुदा हाफिज। कोई मेहमान जाते तो कहते हैं ना खुदा हाफिज, तो दो साल तरावी नहीं पढ़ावे तो कुरान भी कहे बाय बाय हम चले। चलो حضرت عبداللہ ابن مسعود رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، حضرت نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، کسی شخص کے لیے یہ بات بہت بری ہے، بئس ما، کسی شخص کے لیے یہ بات بہت بری ہے۔ کون سی بات؟ وہ یوں بولے کہ میں فلاں فلاں آیت کو بھول گیا، میں قرآن کی فلاں فلاں آیت کو بھول گیا، بلکہ یوں بولو میں بھلا دیا گیا، میں بھلا دیا گیا۔ اور تم قرآن کو برابر یاد کرو، اس لیے کہ وہ انسانوں کے سینوں سے بہت تیزی سے نکل جانے والا ہے، مویشی اور جانوروں کی طرح۔ دیکھو، ایک تو بولنے کا انداز اپنا ٹھیک کرو، اس حدیث شریف میں فرمایا۔ کیا بولنے کا انداز؟ عام متن لوگ کیا کہتے ہیں؟ فلانی صورت میں بھول گیا، فلانا سپارہ بھول گیا، فلانی آیت بھول گیا، نعوذ باللہ۔ یہ بولنے کا انداز سراسر غلط ہے، اس لیے کہ یوں بولنا کہ میں بھول گیا، یہ قرآن کی اس آیت اور اس سورت سے لاپرواہی کی دلیل ہے، اور یہ لاپرواہی اللہ تعالیٰ کو بالکل پسند نہیں ہے۔ اس لیے چونکہ بھول جانا یہ دلیل ہے کہ تم نے لاپرواہی برتی قرآن کی آیت کے ساتھ، اور قرآن کی آیت سے لاپرواہی برتنا یہ بہت بڑی غلط بات ہے۔ اسی لیے ایسا مت بولو جس سے لاپرواہی کا اظہار ہوئے، غفلت کا اظہار ہوئے، ایسا مت بولو۔ بلکہ اگر بولنا ہو تو مجہول سے کا بولو کہ میں بھلا دیا گیا۔ کیا مطلب؟ میں اس آیت کو یاد رکھنے کی سعادت سے محروم کر دیا گیا، اور قرآن کی بے ادبی والا جملہ بولنے سے اپنے آپ کو بچاؤ۔ اسی لیے آئندہ سے آپ کو یوں بولنے کا، اگر کسی آیت یا سورت کے بارے میں بولنا ہو تو، کہ میں فلاں آیت بھلا دیا گیا ہوں۔ جیسے قرآن کے اندر ہے نا، فانساہ الشیطان ذکر ربہ فلبث فی السجن بضع سنین، شیطان نے بھلا دیا کہ وہ جا کر بادشاہ کے سامنے تذکرہ کرے یوسف علیہ السلام کا، इसीलिए यूं जुमला बोलने का कि मैं ये सूरत भूल गया, भुला दिया गया, ये आयत भुला दिया गया, यूं जुमला बोलना चाहिए ताकि अपनी कोताही का एतराफ लाजिम न आवे। कुरान मजीद की आयत से लापरवाही और गफलत जाहिर न होवे, इस तरह का जुमला बोलना चाहिए। वस्तस्करुल कुरान, कुरान को बराबर याद करते रहो, दौड़ को नाजिरा को, इसलिए कि जिस तरीके से बंधा हुआ जानवर रस्सी में से भागने की कैसी फिक्र में रहता है, कब रस्सी छूट जावे, टूट जावे और मैं भाग जाऊं, इस तरह कुरान को बराबर याद नहीं करोगे तो बहुत जल्दी तुम्हारे सीनों से निकल जाएगा। यहां तीन बातें अलग अलग है। कुरान पढ़ने और याद करने वाले को ऊंट और जानवर के मालिक से तशबीह दी, जो कुरान पढ़ने वाला नाजेरा वाला उसको तशबीह दी गई है ऊंट और जानवर के मालिक से। नंबर दो, याद करने को और पढ़ते रहने को रस्सी से तशबीह दी गई है और खुद कुरान मजीद को ऊंटनी और जानवर से तशबीह दी गई है। इसीलिए फरमाया गया कि कुरान मजीद को पढ़ने में, दौड़ याद करने में आदमी मुसलसल पाबंदी करता रहे, पाबंदी से उसका एहतमाम रखे तो कुरान महफूज रहेगा, वरना आदमी के जहन से वो कुरान निकल जाएगा। जी हजरत अब्दुल्ला इब्ने उमर रदी अल्लाहु ताला अन्हुमा नकल करते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कुरान मजीद का पढ़ने वाला, हिफ्ज करने वाला बंधे हुए ऊंट के मालिक के मानिंद है, बंधे हुए ऊंट के मालिक की तरह है। अगर वो उसकी खबर गरी करता रहता है तो ऊंट रुका हुआ रहता है, और अगर ऊंट की खबर गिरी छोड़ देता है तो ऊंट चला जाता है। अल इबिलिल मुअक्कला बंधे हुए ऊंट को कहते हैं, जिस ऊंट को, जिस जानवर को बांध दिया जावे वो है अल इबिलिल मुअक्कला। तो जो कुरान पढ़ने वाला, जो कुरान को याद करने वाला अगर कुरान की बराबर खबर गिरी करता है, यानी नाजेरा बार बार पढ़ता है, दौड़ बराबर याद करता है, उसको बार बार दोहराता रहता है, तो कुरान उसके सीने में रुका रहेगा, महफूज रहेगा, याद रहेगा। और अगर उसको छोड़ दिया, यानी उसको याद नहीं किया, पढ़ना छोड़ दिया, दौड़ करना याद छोड़ दिया, तो कुरान चला जाएगा। तो कुरान पढ़े नहीं, याद न करे तो कुरान चला जाता है, नाजेरा भी बाकी नहीं रहता है, हिब्स भी बाकी नहीं रहता है, और ये बहुत बड़ी महरूमी की बात है। जी हजरत जुंदुब इब्ने अब्दुल्लाह रदी अल्लाह ताला अन्हु अन्हुम से मनकूल है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम कुरान मजीद को पढ़ते रहो जब तक तुम्हारे दिल की ख्वाहिश हो, फिर जब तुम्हें इख्तिलाफ हो यानी चाहत खत्म हो जाए तो कुरान पढ़ने से उठ जाओ। देखो ये हदीस बराबर समझो, मा तलफत अलैहि कुलूबुकुम का क्या मतलब, इसका पहला मतलब ये है कि आप कुरान की तिलावत कर रहे हो, दौड़ याद कर रहे हो, तो जब तक तबीयत में निशात और चुस्ती होवे वहां तक तुम भी पढ़ते रहो। निशात खत्म हो गया, चुस्ती खत्म हो गई, मलाल होने लगा, उलझन होने लगा, तबीयत उकताने लगी, तो उठ जाओ, फिर कुरान पढ़ना छोड़ दो। तो जब तक तबीयत निशात में हो, तबीयत लग रही हो, तबीयत के अंदर चुस्ती हो, वहां तक तुम कुरान पढ़ो, कुरान को याद करो। और जैसे ही तबीयत उकता जावे, मलाल आ जावे, बस अब कुरान मजीद का पढ़ना तुम्हें छोड़ देना चाहिए। लेकिन यहां एक कैद लगा देने की कि बाज मरतबा कमजोरों की तबीयत कलील मिकदार में भी उकता जाती है, तो वो उकता जाना मुराद नहीं है। ऐसे लोग तो अपनी तबीयत पर बोझ डाल करके तबीयत को कुरान का आदि बनावे, कुरान के लिए अपनी तबीयत के ऊपर प्रेशर करे कि नहीं, 10 सुपारे पढ़ने हैं, 5 पारे पढ़ने हैं, 15 पारे पढ़ने हैं, इस तरह तबीयत पर बोझ लावे। बस तबीयतें ऐसी होती है कि पाव पारा पढ़ेंगे तो कहेंगे आज तो बहुत तिलावत कर डाली, बहुत तिलावत कर डाली। और आप जैसे माशाल्लाह आशिकीन कुरान 10 पारे पढ़ते हैं तो अभी ये है कि भाई अभी तो जैसा चाहे इतना, जितना चाहे इतना नहीं पढ़ा, अभी और पढ़ना चाहिए। तो तबीयतें मुख्तलिफ हुआ करती है। तो जो लोग मामूली मकदार में उकता जाते हैं, ऐसों को चाहिए कि वो अपनी तबीयतों को आदि बनावे। इसी तरीके से सुस्तड़ किस्म के लोग, कसलान का सेगा जिनमें आला सबील अतम पाया जाता है, इस किस्म के लोग, उन लोगों को भी मेहनत मुजाहदा करके अपनी तबीयत को कुरान के लिए आमादा करना चाहिए। इसीलिए कि सुस्तड़ किस्म के जो लोग होते हैं एक पारे में थक जाते हैं, और आप जैसे मुस्तैद लोग 10 पारे भी बेतकल्लुक पढ़ लेते हैं। इसीलिए मामूली मामूली बातों में उकता जाना मुराद नहीं है, बल्कि अच्छी खासी मकदार पढ़ लेवे और उसके बाद अगर तबीयत उकता जावे तो कुरान छोड़ देना चाहिए। वजह किया, अगर तबीयत में उकताहट पैदा हो जावे और फिर भी तुम कुरान पढ़ते रहोगे तो खैर के बजाय शर के वजूद में आने का खतरा है। फिर ऐसे मौके पर तुम कुरान की अदायगी में भी गलती करोगे, तो हुरूफ की तसी में भी गलती करोगे, आयात में भी गलती करोगे, क्योंकि उकताई हुई तबीयत से आदमी पढ़ता है तो फिर जो है गलती करता है। नंबर 2, बाज मरतबा उकताहट के बावजूद आदमी कुरान पढ़ता है तो फिर कभी कभी ऐसा हो जाता है कि आदमी को कुरान पढ़ने से ही तबीयत खत्म हो जाती है। आज तो जोश में आकर के पूरे 20 पारे पढ़ डाले, लेकिन फिर तबीयत को ऐसा लगा कि दूसरे दिन 2 रुकू भी पढ़ने तैयार नहीं। इसीलिए निशात और मलाल बाकी, निशात बाकी रेवे, इतनी मकदार कुरान मजीद को पढ़ो। तीसरा मतलब ये है कि कुरान के अंदर जो मोहकम आयतें हैं, उन मोहकम आयतों के अंदर तुम ज्यादा ध्यान दो, और मुतशाबे आयत आवे तो उसमें गौर व खौज़ मत करो। कुरान में 2 तरह की आयतें हैं, मोहकम और मुतशाबे। मोहकम आयतें यानी जिसका माना आसानी से समझ में आ जाता है, जिसकी तफसीर वाज़ह है, तो उसके अंदर तो तुम लोग मेहनत करो, जद्दोजहद करो। लेकिन मुतशाबे आयत, جیسے کہ حروف مقطعات ہے اور ید اللہ اللہ کے ہاتھ کا بیان والی آیت ہے، اللہ کے چہرے کے بیان والی آیت ہے، وَيَبْقَى وَجْهُ رَبِّكَ اللہ کی ساق اور پنڈلی والی آیت ہے، يَوْمَ يُكْشَفُ عَنْ سَاقٍ، تو اس طرح کی آیتوں کی تفسیر میں زیادہ غور و خوض مت کرو، اس لیے کہ آیتیں متشابہات ہیں، ایسی آیتوں میں غور و خوض زیادہ کرنے جاؤ گے تو نعوذ باللہ گمراہی میں پڑو گے اور تم گمراہ ہو جاؤ گے، اسی لیے ایسی آیتوں میں زیادہ پڑھو مت. چوتھا مطلب یہ ہے، جب چند ساتھیوں کے ساتھ مل کر کے قرآن کے الفاظ یا معانی یا تفسیر پڑھ رہے ہو، تو ساتھیوں میں جب تک دل لگی، دل بستگی، جماؤ ہو، وہاں تک پڑھو. اب کافی وقت ہو گیا، آپ کا نشاط باقی ہے، لیکن دوسرے ساتھی تھک گئے، دوسرے ساتھی اب جو ہے پڑھنے سے اکتا رہے ہیں، تو ایسے موقع پر زبردستی سب کو کھینچنے کا نہیں کہ بس اب کافی مقدار ہو گئی تو پھر اٹھ جانا چاہیے. بہرحال قرآن مجید کے اندر چستی، نشاط، طبیعت کا لگنا، طبیعت کا جماؤ، ذہن کا استحضار، یہ سب چیزیں بڑی اہم ہیں. جب طبیعت اکتا جاوے، دل نہ لگے، ذہن میں جماؤ نہ رہے، ایسے موقع کے اوپر پھر قرآن مجید پڑھنا نہیں چاہیے. جی، حضرت قتادہ فرماتے ہیں کہ حضرت انس رضی اللہ تعالیٰ عنہ کو پوچھا گیا ہے کہ نبی کریم صلی اللہ علیہ وسلم کا قرآن پڑھنا کیسے ہوتا تھا، حضور کی تلاوت کی کیفیت کیسی ہوتی تھی، ذرا بتلاؤ. تو حضرت انس رضی اللہ تعالیٰ عنہ نے فرمایا، مدن مدن، یعنی مد کرتے کرتے قرآن پڑھتے تھے، یعنی لمبا کرتے کرتے، دراز کرتے کرتے حضور قرآن پڑھتے تھے. پھر حضرت انس نے پڑھ کے بتلایا، بسم اللہ الرحمن الرحیم، کیسے؟ بسم اللہ میں اللہ کے لام میں مد کیا، بسم اللہ پڑھنے کے اندر اللہ کے لام کے اندر مد کیا، بسم اللہ. پھر رحمان کے اندر ایک دم صاف طور پر میم کے بعد والا الف پڑھا، پھر رحیم کو صاف طور پر پڑھا. دیکھو مدن مدن کا کیا مطلب، وہ اچھی طرح سمجھو. قرآن مجید کے اندر بعض جگہوں کے اوپر کھینچ کے پڑھا جاتا ہے، اس کو مد کہا جاتا ہے. تو جن آیتوں کو کھینچ کر کے پڑھا جاتا ہے، ان آیتوں کو اسی طریقے سے کھینچ کر کے پڑھا جائے گا. ایک بات یہ ہو گئی. دوسری بات، مد اصلی، جس کو مد طبیعی بھی کہا جاتا ہے، یعنی جہاں پر ایک حرکت کے بقدر، ایک الف کے بقدر کھینچا جاوے، تو اس کو کھینچ کر کے اچھی طریقے سے پڑھا جاوے. اب کوئی آدمی اللہ کے لام کو صاف نہ پڑھے تو سمجھ میں نہیں آئے گا کہ اس نے اللہ کا لفظ صحیح پڑھا کہ نہیں پڑھا. جیسے عام متن ہمارے یہاں عبداللہ، اخیر میں ہاں تو کوئی پڑھتا ہی نہیں ہے، अब्दुल्लाह कौन पढ़ता है, कैसा लफ्ज बिगड़ गया। जैसे हय्याला सला तो अखीर में ह है, गोलता जो हा की शक्ल में बनती है, हय्याला सला तो हा तो आमतौर पर मुअज्जिन पढ़ते ही नहीं है, हय्याला सला वहीं रुक जाएंगे, हा गायब, इसलिए तो कोई नमाज पढ़ने आता ही नहीं है। वो ऐलान ही कहता है हय्याला सला मत आओ, सला के माने क्या है, ला यानी नहीं मत आओ, हा पढ़े तो सलात नमाज होए ना, तो ऐलान में ही कहता है मत आओ। यही हाल है फला की, हा का बिचारी, उसको भी हय्याला फला, जाहिल मौजिनों की आवाज सुन लो इत्मीनान से, कितने हरूफ वो उड़ाते हैं, कितने मद उड़ा देते हैं, तो लफ्ज साफ तौर पर अदा ही नहीं होता है। तो बिस्मिल्लाह के अंदर लफ्ज अल्लाह का मद है, बिस्मिल्लाह, उसके बाद रहमान में मीम अर्रहमान, उसके बाद रहीम में हा अर्रहीम, तो बिस्मिल्लाहिर्रहमानिर्रहीम। इस तरह हजरत अनस रदी अल्लाह ताला ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पढ़ने का अंदाज बाकायदा नकल करके बतलाया। तो कहा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जिस तरह हुरूफ साफ पढ़ते थे, इस तरीके से मद की भी रियायत से पढ़ते थे। ये सब अरबी जबान की नजाकतें हैं, कि अरबी जबान की तसही इसी पर मौकूफ है कि हुरूफ सही अदा करो, वक्फ की रियायत करो, कहाँ वक्फ करने का, मद करो, सिफात लाजिमा को अपनाओ, ये सब अरबियत के लिए बुनियादी ज़रूरी चीज़ है, वरना कुरान का हुस्न ख़त्म हो जाएगा और कुरान की तासीर ख़त्म हो जाएगी। तो रावी ने हज़रत अनस को पूछा, चूँकि उन्होंने 10 साल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत की, हज़रत अनस रदी अल्लाह ताला ने, तो उन्होंने जो है पढ़ के बतला दिया कि आप सल्लल्लाहु अलैहि वसल्लम कैसे पढ़ा करते थे। जी
أبي هريرة رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم ما أذن الله لشيء ما أذن النبي يدعون في القرآن متفق عليه.
حضرت ابو هريره رضی اللہ تعالی عنہ وانہم سے منقول ہے، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا اللہ تعالی کسی چیز کے اوپر اس قدر کان نہیں لگاتے، یعنی دھیان سے نہیں سنتے، جتنا قرآن کو اچھی طرح پڑھنے والے کا دھیان سے سنتے ہیں۔ یتغنا، یتغنا کا مطلب قرآن کو اچھی طریقے سے پڑھنا، دوسرا معنی قرآن کو زور سے پڑھنا، یعنی جو آدمی قرآن مجید کو اچھی طریقے سے پڑھے گا، ٹھیک ٹھاک پڑھے گا، اللہ سبحانہ و تعالیٰ اس کے پڑھنے کی طرف پورا دھیان لگا کر کے سنتے ہیں۔ تو اذینا اس کے معنی آتے ہیں دھیان سے سننا۔ اب سوال یہ پیدا ہوتا ہے کہ اللہ تعالیٰ دھیان سے سنتے ہیں کیا مطلب؟ ہمارے لیے دھیان سے سننے کی بات آوے تو یوں کہا جائے گا بھائی غفلت ختم کرو، دھیان سے سنو، لیکن اللہ تعالیٰ کو غفلت ہے ہی نہیں، اس کی ذات تو غفلت سے پاک ہے، تو اللہ کی دھیان سے سننے کا کیا مطلب؟ اللہ تعالیٰ کا خوش ہو جانا، یہ مطلب ہے رضائے الہی۔ اب حدیث شریف کا مطلب کیا ہوگا؟ کہ جو آدمی بہترین قرآن پڑھے گا اللہ تعالیٰ اس کے قرآن سے اتنا خوش ہوں گے جتنا کسی اور چیز سے اللہ خوش نہیں ہوتے۔ تو سب سے زیادہ اللہ تعالیٰ خوش ہوں گے صحیح قرآن پڑھنے والے سے۔ دوسرا معنی ہے اللہ کی بارگاہ کے اندر قبولیت، کہ جو آدمی اچھی طریقے سے اللہ کے لیے قرآن پڑھے گا تو اللہ کا قرب اس کو نصیب ہوگا۔ وہ اللہ کا مقرب بندہ بن جائے گا. یہ بھی عظیم کا مطلب ہے کہ تقریب یعنی بندے کو باری تعالیٰ کا قرب حاصل ہوگا. اسی لیے قرآن کو اچھی طریقے سے پڑھو, اللہ کی رضا ملے گی, اللہ کا قرب ملے گا. اچھی آواز سے پڑھو اور تھوڑی بلند آواز سے قرآن پڑھا کرو. جی نبی کی قید حدیث شریف کے اندر اس لیے لگائی گئی کہ عام طور پر ہر نبی کو اللہ سبحانہ و تعالیٰ نے بہترین آواز عطا فرمائی ہوتی ہے. تو گویا کہ نبی کیسی بہترین آواز سے پڑھتے ہیں اور انبیاء کا پڑھنا کیسا اچھا ہوتا ہے, اس طرح تم بھی اچھے انداز سے پڑھنے کا اہتمام کرو. جی
وعنه رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم ما أذن الله لشيء ما أذن لنبي حسن الصوت في القرآن يظهر به. متفق عليه.
اس روایت میں اس کا معنی زیادہ واضح ہو رہا ہے. حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ نے فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, اللہ تعالی کسی چیز کو اتنا دھیان لگا کر نہیں سنتے جتنا کسی نبی کی آواز کو دھیان لگا کے سنتے ہیں جو قرآن کو اچھی طرح پڑھتے ہو. اب دوسری روایت دیکھو, اسی کے ہم معنی. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, اللہ تعالیٰ کسی چیز کو اتنا دھیان سے نہیں سنتے جتنا کسی نبی کی آواز کو دھیان سے سنتے ہیں. حسین الصوتی, جو نبی خوش آوازی سے قرآن پڑھے, خوش آوازی سے قرآن پڑھے, یجہر بھی اور اس میں جہر بھی کرے یعنی تھوڑی بلند آواز سے بھی پڑھے. اب سمجھو, ہر نبی کو اللہ نے بہترین آواز عطا فرمائی ہے, بہترین شکل صورت عطا فرمائی ہے. انبیاء کی آواز اور شکل اور خاندان ایسا ہوتا ہے کہ لوگ جلدی سے ان کی دعوت قبول کر لے. اس لیے کہ بد شکل آدمی ہو تو لوگ شکل دیکھ کے ہی نفرت کریں گے کہ اس کی بات کیا سننے کی, تو کالیا ہے. اس لیے اللہ نبیوں کو بد شکل نہیں بناتے, پھر بد آواز بھی نہیں بناتے. اس لیے کہ آواز اگر بھدی ہوگی تو لوگ آواز سننے ہی تیار نہیں ہوں گے. اللہ انبیاء علیہ السلام کو بہترین آواز بھی عطا فرماتے ہیں, ایسی آواز عطا فرماتے ہیں کہ لوگوں کے اندر کشش پیدا ہو, کھینچاؤ پیدا ہو. اب یہاں پر بات ہے خاص طور پر حضرت نبی کریم صلی اللہ علیہ وسلم. ہر زمانے کے نبی اپنے زمانے کی کتاب پڑھیں گے. موسیٰ علیہ السلام ہے تو تورات پڑھیں گے, بعد میں انبیاء بنو اسرائیل ہے وہ تورات پڑھیں گے, داؤد علیہ السلام ہے تو زبور پڑھیں گے, ان کے زمانے کے بعد کے نبی زبور پڑھیں گے. تو جس نبی کے دور میں جو آسمانی کتاب ہوگی نبی وہ پڑھیں گے اور اس کی تلاوت کریں گے. اور نبی کی آواز عمدہ, اسی لیے ان کی تلاوت بھی بہت عمدہ, اور وہ لوگوں کو اللہ کی کتاب بہترین انداز میں پڑھ کے سنائیں گے. اب رہا حضرت نبی کریم صلی اللہ علیہ وسلم کا معاملہ, تو آپ صلی اللہ علیہ وسلم کو بھی اللہ تعالیٰ نے بہترین آواز عطا فرمائی تھی. پھر حضور کی بہترین آواز اور اللہ کا کلام دونوں جمع ہو جائے تو اس میں کتنی نورانیت اور برکت پیدا ہو جاتی ہوگی. کہ کلام اللہ کا اور آواز خود نبی کریم صلی اللہ علیہ وسلم کی, اب دونوں چیز جمع ہو جائے تو اس میں کیسی کشش, کھینچاؤ, تاثیر اس میں پیدا ہو جاتی ہوگی. اس لیے جناتوں نے پہلی مرتبہ سنا تو وہ بھی دل دادا ہو گئے. انا سمعنا قرآنا عجبا یهدی الی الرشد فآمنا به, پہلی بار سنا اور حضور تو پتہ ہی نہیں تھا کہ جنت آئے ہیں سننے کے لیے. हुजूर तो अपने अंदाज में पढ़ रहे, रात की नमाज तहज्जुद पढ़ रहे थे, खजूरों के दरख्त के बीच में खड़े रह करके, हुजूर को मालूम ही नहीं। वो तो मैं जंगल में अकेला हूँ, सफर के साथ ही और कोई नहीं, लेकिन फिर भी हुजूर की आवाज कितनी अच्छी होगी कि जिन्नतों ने सुना, दिल दादा हो गया। भाई सरफना इलैका नफरम मिनल जिन्नी यस्तमिउनल कुरआन फलम्मा हदरूहु कालू अंसितु, फौरन चुप होकर ध्यान से सुनने लगे, दिल दादा हो गए, उसी मजलिस में ईमान ले आए और ईमान बन के दाइए कुरान बन कर के गए। तो ये है हुस्ने सौत की तासीर कलाम इलाही के अंदर। तीसरी बात, इसमें तजवीद की रियायत भी शामिल है। चौथी बात, हुस्ने सौत कलाम इलाही तजवीद की रियायत, तो फिर इस दुनिया की सबसे बेहतरीन चीज वो हो जाती है। जब ये तीन चीज जमा हो जाए, कलाम इलाही हुस्ने आवाज से पढ़ो, तजवीद की रियायत से पढ़ो, खुलूस से पढ़ो, तो वो कायनात की लतीफ और शीरीन तरीन चीज हो जाती है। और यजहरु बिही, ये इसी तगन्नी की वजाहत कर रहा है कि कुरान को अच्छे आवाज से पढ़ना, तो उसके अंदर ही आता है कि भाई थोड़ी थोड़ी आवाज भी होनी चाहिए। जैसे आवाज बेहतरीन हो, साफ सुथरी हो, उम्दा हो, इस तरीके से कदरे जो है आवाज ऐसी भी हो जो सुनाई दे रहे। आपने शरे विकाय में पढ़ा होगा, हुरूफ की अदायगी के दर्जात। कोई आदमी कुरान पढ़े, सिर्फ होंठ हिलते रहे, यानी हुरूफ अदा ही नहीं होते, यानी कोई आदमी आकर के आपके होंठ पर कान लगा देवे तो भी नहीं सुनाई देवे क्या पढ़ रहा है। ये पढ़ने का एतबार नहीं है, उससे नमाज होगी नहीं, सिर्फ होंठ हिलाता जाए। अब उसको लोग कहे क्या पढ़ा आपने, मैंने अलहमद पढ़ डाले, सुनाई नहीं दी, मैंने पढ़ डाले, भले सुनाई नहीं, आवाज नहीं आई, मैंने पढ़ डाले, तो हुरूफी अदा नहीं हुआ, उस पढ़ने का कोई एतबार नहीं। कम से कम इस तरह तो हुरूफ निकले कि खुद के कान को सुनाई देवे, ये भी जहर का एक दर्जा है। और सिर और जहर की तारीफ में ऐसा ही कहते हैं कि आदमी खुद सुन लेवे इतनी आवाज सिर, करीब वाला सुन लेवे जहर, ये तो किसी को नहीं सुनाई दिए, बस सिर्फ होंठ हिले, उसका क्या है तेरा। तो हुरूफ इस तरीके से अदा हो जावे कि उम्दगी भी हो, तजवीद की रिवायत भी हो, और साथ साथ के अंदर उसके हुरूफ अच्छी तरीके से अदा भी हो, कि कोई कान लगावे तो उसको सुनाई देवे, खुद को सुनाई देवे, इस अंदाज के अंदर वो कुरान मजीद को पढ़ने वाला बने। देखो जहर के भी कई फवाइद हैं, और जहर का मतलब सीना दर्द गला फाड़ जहर मुराद नहीं है। एक जहर कैसा होता है, सीना दर्द और गला फाड़, कि इतनी जोर से चिल्लाया कि कहते शाम को उस्ताद सीना दुख रहा है, गला बैठ गया, क्यों, कल रात मश्क एक घंटा की थी और इतना चिल्लाया था, वो मुराद नहीं है भाई। सीना दर्द गला फाड़ जहर मुराद नहीं। बाद इम्मा ऐसा करते हैं नमाज के अंदर कि इतना चिल्लाते हैं कुरान पढ़ने में, इतना चिल्लाते हैं कि जैसे माइक नहीं और पीछे 10,000 के मजमे को आवाज पहुंचानी है, हालांकि पीछे 3 मुसल्ली है, लेकिन काल साहब को शौक इतना है कि इतना चिल्लाएंगे कि थोड़े दिनों में मस्जिद की प्लास्टर उखड़ने लगता है। वो क्यों प्लास्टर होता है? हमारे खाल साहब की आवाज बहुत भारी है, वो दीवार से टकरा टकरा के प्लास्टर उखड़ने लग गया है। क्या जरूरत ऐसा करने की, अपने सीने को बोझ देने की कोई जरूरत नहीं। हाँ, तो अच्छी आवाज तजवीद की रियायत और कदरे जहर, उससे खशियत पैदा होती आदमी के दिल में, डर अल्लाह ताला का, ध्यान पैदा होता है कुरान मजीद के अंदर, शौक बढ़ता है, दिल में रिक्कत और नरमी पैदा होती है और दिल के अंदर पाकीज़ा असरात पैदा होते हैं, खुद में भी और सामेईन में भी, खुद इंसान के दिल में भी अच्छे असरात पैदा होते हैं और सामेईन के दिल में भी अच्छे असरात पैदा होते हैं। बहरहाल कुरान मजीद को तजवीद की रियायत, हुस्न अदा और सही तरीके से पढ़ना, कदर जहर के साथ पढ़ना, पूरे ध्यान के साथ पढ़ना, उसकी वजह से तासीर भी पैदा होती है और खुशु भी पैदा होता है, अल्लाह ताला की खुशनुदी और रजामंदी भी हासिल होती है। जी حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ انہم سے منقول ہے نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا وہ آدمی ہمارے کامل طریقے پر نہیں ہے جو خوش آوازی سے قرآن پڑھتا نہیں ہے لیس منا ہماری مسلمانوں کی جماعت میں نہیں محمد صلی اللہ علیہ وسلم کے طریقے کے اوپر نے جو آدمی قرآن کو خوش آوازی سے نہیں پڑھتا ہے تو خوش آوازی سے قرآن پڑھنا چاہیے بعض لوگ اللہ تعالیٰ نے آواز دی ہے پھر بھی قرآن کو اچھی طرح پڑھتے نہیں ہیں خوش آوازی سے نہیں پڑھتے ارے بھائی کوشش کرو خوش آوازی سے پڑھنے کی آواز تو قدرتی دین ہے اللہ کی طرف سے لیکن آدمی کوشش تو کرے اچھے سے اچھا بنا کر پیش کرنے کی کوشش تو آدمی کے ہاتھ میں بھائی آپ کو پکانے نہیں آتا لیکن آج پکانا سر پہ پڑا تو آپ کوشش کرو گے نا کہ ٹھیک ٹھاک پک جائے تو بھائی آپ کی آواز اچھی نہیں ہے چلو مان لیا تو آپ کوشش تو کرو کہ آپ سے جس قدر اچھی طرح قرآن پڑھا جائے اس اچھے انداز میں تم قرآن مجید کو پڑھو یہ بہت ضروری ہے ورنہ آدمی قرآن کو خوش آوازی سے نہیں پڑھے گا بدی آواز سے پڑھے گا تو وہ کہتے ہیں کہ ہمارے طریقے پر نہیں ہے اسلامی طریقے پر نہیں ہے کتنی وعید ہے دیکھو اس آدمی کے اوپر دوسری بات سمجھو بعض لوگوں نے یہاں مطلب یہ نکالا ہے ملم یتغن بالقرآن کا جس کو اللہ نے قرآن کا علم دیا ہو اور لوگوں سے استغنا نہ برتے وہ ہماری جماعت میں نہیں ہے قرآن مل گیا کافی شافی نعمت مل گئی اب لوگوں سے مانگتے پھرنا میری مدد کر دو میرا تعاون کر دو مجھے ساتھ دے دو میری یہ ضرورت پوری کر دو ایسا نہیں ہونا چاہیے قرآن جیسی نعمت مل گئی اب دوسروں سے بے نیاز ہو جاؤ دوسروں سے استغنا بھر دو دوسروں سے مدد تعاون ہدیے تحفے تعاون کی امید اور لالچ مت رکھو تیسرا مطلب سمجھو جس کو اللہ نے قرآن عطا فرمایا وہ پچھلی آسمانی کتابوں سے بے نیاز ہو جاوے قرآن مل گیا اب تورات انجیل زبور پڑھنے کی ہمیں کیا ضرورت قرآن پڑھو دوسرے مذہب کی کتابیں ہم نہیں پڑھیں گے ہم قرآن پڑھیں گے تو اس کو پسند نہیں کیا گیا ہاں کوئی آدمی مناظرے مباحثے کی ضرورت کے لیے اور دوسری قوم کی اصلاح کے لیے اگر ان کی مذہبی کتاب پڑھتا ہے، قرآن کا بھی حق ادا کرتا ہے، اور کسی وقت ان کی مذہبی کتاب بھی پڑھ لیتا ہے، ٹھیک بات ہے، کوئی حرج نہیں ہے. لیکن یہ تو قرآن چھوڑ چھاڑ دے رہے اور رات دن جب بھی دیکھو بائبل لے کے پھرتا رہتا ہے اور وید لے کر گھومتا پھرتا ہے. یہ طریقہ غلط ہے. اللہ نے قرآن دیا، پچھلی آسمانی کتابوں کی طرف سے دھیان ہٹاؤ، اب ہماری دھیان اور توجہ کا مرکز پورے پورا قرآن ہے. تو فرمایا کہ جو آدمی قرآن کو خوش آوازی سے نہیں پڑھتا وہ ہمارے طریقے کے اوپر نہیں ہے. اسی لیے اللہ نے جو آواز عطا فرمائی ہے، کوشش کرو کہ قرآن کو بہتر سے بہتر طریقے سے آدمی پڑھے، اس کی کوشش کرنی چاہیے.